مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ ہمارا موضوع ہے جوہری ہتھیار بڑی جنگوں میں مزاحم یا کسی بڑی تباہی کے مظہر۔
Together they started a nuclear chain reaction. Solid matter began to come apart, releasing untold quantities of energy.
Told at 11:02 a.m. local time Sunday in Nagasaki as Japan commemorated the moment the atomic bomb exploded over the city on August 9, 1945.
تو سامین، ایک بحث اس وقت سے جبکہ جاپان کے دو بڑے شہر تباہی کا شکار ہوئے جاری رہی کہ جوہری ہتھیاروں کا پھیلاؤ جو ہے وہ دنیا کے لیے کس حد تک خطرہ ہے، اور اس میں زہر تباہی میں تو کوئی شک ہی نہیں کہ جو جوہری ہتھیاروں سے پھیلتی ہے، لیکن اس میں ایک استدلال یہ ہے کہ یہ ایک طرح کی مزاحم بھی ہیں کسی جنگ کی راہ میں۔ جنوبی ایشیا کے حوالے سے بھی بات کہی جاتی ہے، اس سے پہلے کولڈ وار کے حوالے سے بھی۔ تو ہم نے اس پہ گفتگو کے لیے مدعو کیا ہے اپنے مہمانوں کو، جو میں تعارف ان کا کروا دوں۔ تین مہمان ہمارے ساتھ ہیں اس وقت۔ ڈاکٹر سمر مبارک مند، جو ممتاز نیوکلیئر فزسٹ ہیں اور معروف ہیں پاکستان کے پہلے جوہری تجربے کے حوالے سے۔ اس کے علاوہ عبدالحمید نیر صاحب، یہ بھی پاکستانی فزسٹ ہیں اور نیوکلیئر ایکٹیوسٹ ہیں اور پیس کے لیے کام کرتے ہیں، یعنی نیوکلیئر ہتھیاروں کے پھیلاؤ کے خلاف ہیں بہت۔ حسن عسکری رضوی صاحب پاکستان کے پولیٹیکل سائنٹسٹ ہیں، ملٹری انالسٹ ہیں اور پوری مدت کے لیے حکومت میں پنجاب کے وزیر اعلیٰ رہ چکے ہیں۔ تو عبدالحمید نیر صاحب کو ملانے کی کوشش کر رہے ہیں۔ میں آپ دونوں کو خوش آمدید کہتی ہوں، ڈاکٹر سمر مبارک مند اور حسن عسکری رضوی صاحبان۔ ہم شروع کرتے ہیں تاریخی جو پرسپیکٹو ہے، تو میرا خیال ہے کہ میں پہلے حسن عسکری رضوی صاحب آپ سے کہوں کہ تھوڑا سا ہمیں بتائیے کہ جوہری ہتھیاروں کا کیا تاریخی پس منظر۔
دیکھیے، اس کا تاریخی پس منظر تو 1945 سے شروع ہوتا ہے، جب امریکہ نے ڈیولپ کیا اور اس کے بعد ایک دو استعمال ہوئے جاپان کے اندر، لیکن بین الاقوامی سیاست میں یہ چیزیں اس وقت آیا ایک انسٹرومنٹ کے طور پر، جب امریکہ اور سوویت یونین نے دونوں کے پاس نیوکلیئر ویپنز ہو گئے، سوویت یونین نے بھی نیوکلیئر ویپن بنا لیے، اور اس کے بعد جو کولڈ وار کے کانٹیکسٹ میں جو امریکہ اور سوویت یونین کے درمیان چل رہی تھی 1945 کے بعد جو شروع ہوتی ہے، اس میں ایک ریلیشن شپ ڈیولپ ہوتا ہے جس کو ڈیٹرنس کے نام سے ہم یاد کرتے ہیں، کہ دونوں ایک دوسرے کو ڈیٹر کرتے تھے وہ جو ہے حملہ نہیں کریں گے، اور اس کے لیے نیوکلیئر ویپنز کا جو نیچر تھی وہ وقت کے ساتھ جو ہے وہ چینج ہوتی رہی، مختلف تھیریز اس کے لیے استعمال ہوتی رہی کہ نیوکلیئر ویپنز کا کیا ہوگا، لیکن بنیادی طور پر فلسفہ یہ تھا کہ ایک تو ایک دوسرے کو نیوکلیئر ڈیٹرنس کے بارے میں انفارم رکھا جائے، اور اس کے علاوہ ان کے اندر ایک کمیونیکیشن بھی رہی ہے
جی.
اور آج کے زمانے میں جب ہم دوسرے ملکوں کی بات کرتے ہیں، چاہے پاکستان انڈیا کی بات کرتے ہیں، اور اس میں جب ڈیٹرنس کا ایشو آتا ہے تو بنیادی طور پر ہم اس تجربے سے فائدہ اٹھاتے ہیں جو سوویت یونین اور امریکہ کے درمیان کولڈ وار ختم ہونے سے پہلے رہا، اور اس کی بنیاد پر کچھ اصول جو ہیں اس سلسلے میں بنے ہیں، جن کا میں جب آگے گفتگو ہوگی تو میں تذکرہ کر دوں گا۔ ان اصولوں کو ان کی اسپرٹ میں اگر آپ مینٹین کریں تو ڈیٹرنس ہو سکتی ہے، لیکن ڈیٹرنس صرف آٹومیٹک نہیں ہے کہ آپ ویپن بنا لیں تو وہ ڈیٹرنس आएगी। डिफेंस में कुछ सेंस ऑफ रिस्पॉन्सिबिलिटी और कुछ तरीकाकार हैं जिनको फॉलो करना जरूरी होता है और बुनियादी तौर पर
आवाज आपकी आना बंद हो गई अस्करी साहब, मेरा ख्याल थोड़ा सा टेलीफोन, लेकिन बहरहाल इस दौरान जितने हो सकते हैं हमारा रबता ही मुनक़ता हो गया हो, मैं डॉक्टर समर मुबारकमन साहब आपसे ये बात पूछूंगी कि आप तो ज़ाहिर है कि तैयारी जो है इसकी और जो साइंस है इसके माहिर हैं, मतलब ये थ्योरी की बात नहीं है, ये जो असल न्यूक्लियर हथियार हैं, तो आप क्या समझ जो बात अभी अब हमारी हुई अभी अस्करी साहब से, तो आप क्या समझते हैं कि ये हकीकतन दुनिया में और बड़ी ताकतों के दरमियान तो हैं ही जंग में माने, लेकिन क्या ये पाकिस्तान और हिंदुस्तान के हवाले से भी किसी बड़ी जंग को रोकने में मुआविन साबित हुए हैं हथियार?
जी बहुत शुक्रिया, मैं आपको याद दिलाना चाहता हूँ कि 1974 में जब भारत ने अपना एटमी धमाका पहला किया था और वो हमारा मुल्क तोड़ने के दो साल के बाद हुआ था, जबकि जिसमें भारत ने बड़ा एक्टिव रोल किया था, बांग्लादेश बना था, और पाकिस्तान के पास उस वक्त कोई ऐसी डिटेरेंस नहीं था, कोई ऐसी ताकत नहीं थी जिससे वो भारत को किसी तरह से भी काउंटरेक्ट कर सकता। तो पाकिस्तान ने उस वक्त बड़ा फैसला एक ये किया कि हम एक्टिवली न्यूक्लियर वेपन्स की तरफ जाएं और ये बनाएं अपने अपने दफा के लिए, अपने आप को बैलेंस ऑफ पावर को रिस्टोर करने के लिए। अब ये सबको मालूम है कि जो कन्वेंशनल पावर है वो इंडिया की पाकिस्तान से तकरीबन चार गुना, साढ़े चार गुना है। उसमें पाकिस्तान के पास तो ना तो वसाइल है ना इतनी बड़ी फौज है कि उसको मैच कर सके। तो उसका एक ही ये पाकिस्तान ने सोचा, मेरा ख्याल है कि सोचा होगा हमारे डिफेंस प्लानर्स ने, कि अगर न्यूक्लियर वेपन्स हों तो चाहे वो नंबर कम हो या ज्यादा हो, उस वक्त फिर वो नंबर जो है, गिनती जो है वेपन्स की, वो मैटर नहीं करती और जो डिटरेंस है वो उससे एस्टेब्लिश हो जाता है। क्योंकि अगर मिसाल के तौर पर एक साइड के पास 10 बॉम्ब हो, दूसरे साइड के पास 25 बॉम्ब हो, तो जो 10 बॉम्ब भी किसी को आप खुदा ना खासा दूसरे मुल्क में गिराते हैं तो वो भी बर्दाश्त से बाहर होती है चीज। तो इसलिए डिटरेंस जो है वो इस चीज पे बेस करता है कि वेपन्स आपके पास है या नहीं है और डिलीवर कर सकते हैं या नहीं कर सकते। अब देखिए आपको आपने सवाल जो किया बेसिक ये था कि न्यूक्लियर वेपन्स हमारे पास भी हैं और पाकिस्तान और भारत के पास भी हैं, इससे कोई हमारे दोनों ममालिक के दरमियान कोई जंग का इम्कान किसी वक्त रुका है, कभी जंग का खतरा टहरा है इसकी वजह से? तो मैं चाहता हूँ जाता हूँ 1999 की तरफ, जब कारगिल क्राइसिस हुआ था, उस वक्त इस कदर शिद्दत हो गई आगे से दोनों ममालिक के दरमियान, तेजी आ गई थी, इतनी गर्मी सर्दी हो गई थी कि अगर हमारे पास पाकिस्तान के पास वेपन्स ना होते और सिर्फ इंडिया के पास होते या दोनों के पास भी ना होते तो बड़े शदीद किस्म की जंग का खतरा भी था और जंग हो भी जाने थी। क्योंकि माजी में 1971 में, 1965 में, 1948 में ये जंगें हो चुकी थी। तो एक तो कारगिल क्राइसिस जो है वो उस वक्त दुनिया ने बड़ी इंटरवेंशन की, अमेरिका ने इंटरवेंशन की और दुनिया के ममालिक ने इंटरवेंशन की। क्यों की? इसलिए कि वो जंग बड़ी जंग ना बन जाए और उस जंग में एटमी हथियारों के इस्तेमाल का बहुत खदशा था, इसलिए उस पे उससे एक बहुत बड़ी तबाही हो सकती है। तो उसको रोकने के लिए इंटरवेंशन हुई और वो जंग जो थी उसको यूनाइटेड नेशन में सिक्योरिटी काउंसिल में बहस सियास करके उसको ठंडा कर दिया गया। 2002 में इंडियन पार्लियामेंट में कश्मीरियों ने या मुजाहिदीन जो भी कह रहे हैं उन्होंने अटैक किया, जिससे कोई जंगी नुकसान नहीं हुआ, खास इंसानी नुकसान नहीं हुआ, कुछ नहीं हुआ, लेकिन इंडिया की सेल्फ रिस्पेक्ट पे काफी जरब लगी कि भाई इतना हम बड़ा मुल्क है और ये हमारी पार्लियामेंट पे अटैक हुआ है। तो उस वक्त भी उसका जो था इंडिया का, उसका फोकस पाकिस्तान था और पाकिस्तान का फोकस भी था और टेम्परेचर भी इतना बढ़ गया कि इंडिया ने यूनिलैटरली अपने तरफ से एक फैसला किया कि कश्मीर से लेकर राजस्थान तक अपनी फौज हमारे बॉर्डर पर खड़ी कर दी और फौज बिल्कुल तकरीबन बॉर्डर के ऊपर थी और जितने बेसिस थे बॉर्डर के पीछे उनमें सब में उन्होंने अपने आर्मर डिवीजन और अपने हवाई जहाज और टैंक सब कुछ खड़ा कर दिया। उस वक्त भी बहुत अंदेशा था इस बात का बढ़ गया था कि कोई दोनों मुल्कों के दरमियान बड़ी जंग ना छिड़ जाए। तो वो क्यों रुक गई? اسی لیے رکی کہ اس میں پاکستان نے شاہین مسائل کے ایک بول ٹیسٹ کیے, اس میں ایک نیوکلیئر ویپن کا بول ٹیسٹ بھی کیا گیا کامیابی سے. امریکہ نے اس کو مانیٹر کیا سیٹلائٹ سے اور انڈیا کو یہ خبر دی, اور اس کے بعد انڈیا کو فور وارن کیا کہ آپ ویزا کی طرف مت جائیں. تو اس ٹیسٹ کے مسائل ٹیسٹ ہوا تھا 8 اکتوبر کو, اس کے بعد ایک ہفتے کے اندر انڈیا نے اپنی فوجیں پیچھے ہٹا لی. دنیا کے انٹروینشن سے ہوئی یا گراؤنڈ ریالٹی کی وجہ سے ہوا, یہ بھی ایک ہسٹری کا حصہ ہے.
تو میں
آف کورس اس کے بعد
جی میں یہاں پہ کیونکہ اب اس پہ بحث بات ہم کرتے رہیں گے, لیکن ہمارے ساتھ ڈاکٹر کمال مترا چنوائے صاحب ہیں, پولیٹیکل ایکسپرٹ ہیں اور پیس ایکٹیوسٹ ہیں اس کے ساتھ ساتھ. یہ تو کمال مترا صاحب, میں ایک تو یہ کہوں گی آپ سے کہ جو ابھی بات ڈاکٹر سمر مبارک مند کہہ رہے تھے, ظاہر ہے وہ ایک پاکستانی پرسپیکٹو تھا, تو اس پہ آپ اگر آپ انڈیا سے ہیں اس وقت ہمارے ساتھ شامل, تو صرف ایک پیس ایکٹیوسٹ کی حیثیت سے نہیں بلکہ ایک سیاسی ماہر کی حیثیت سے بھی, اگر آپ ان جنگوں کے بارے میں اور کس طرح آگے بڑھنے سے اور بہت وسیع پیمانے پر پھیلنے سے بچیں اگر کچھ کہیں.
جی, پہلی بات یہ ہے کہ ڈیٹرنس کیول پاکستان اور بھارت کا معاملہ نہیں ہے. آپ جو بڑے دیش ہیں, سوویت یونین, رشیا, چائنا, یونائیٹڈ اسٹیٹس, یورپ کے کئی دیش, سب ڈیٹرنٹ پالیسی لے رہے ہیں.
جی,
کیونکہ کوئی نیوکلیئر ایکسپلوژن ہو, چھوٹا سے بھی ہو, اس سے بہت نقصان ہو سکتا ہے, اور اس سے ڈر ہے کہ اس سے اور لوگ بھی پھر شامل ہو جائے. تو یہ ضروری ہے کہ ڈیٹرنس کو ایک ریسیسڈ ڈیٹرنس کہتے ہیں آپ, کہ وہ ڈیٹرنس ہے مگر استعمال نہیں ہو سکتا ہے باقی پاورز کے مدد سے, یا ہٹانے کے لیے یا چلانے کے لیے. تو ڈیٹرنس کا کانسیپٹ اب, نیوکلیئر ڈیٹرنس کا کانسیپٹ اب بہت مشکل ہو گیا ہے, کیونکہ نیوکلیئر ویپنز اتنے خطرناک ہیں کہ ایک دیش کی سیما کے اندر بھی پورے نہیں ہیں. تو اسی لیے جو ڈیٹرنس کا مطلب شطرنج ہے وہ اب اتنا امپورٹنٹ نہیں ہے, کیوں کئی دیشوں کے پاس ڈیٹرنس ہے اور اب ایک سٹیبلٹی آ گیا ڈیٹرنس میں. ہاں, پاکستان اور بھارت کے بیچ میں بے شک چھٹ پٹ گھٹنے ہوئے ہیں, 1971 کا بھی بنگلہ دیش کا گھٹنا ہوا, یہ سارا کچھ ٹھیک ہے ہوا, مگر ڈیٹرنس دونوں کے پاس ہے. تو وہ ڈیٹرنس کا جو گڑبڑ تھا اور جو لوگوں کو خطرہ تھا وہ کافی اب کنٹرول میں آ گیا ہے, کیونکہ بگ پاورز بھی دباؤ ڈال لیں گے باقی پاورز پہ کہ اس کو آپ استعمال نہ کریں. تو یہ ایک سٹیپ فارورڈ ہے, مگر ہاں, یدی کوئی اور تکنیک آ جائے یا کوئی اور مطلب بایولوجیکل اور یہ وارفیئر آ جائے, اس میں بھی تھوڑی دیر بعد وہ بیلنس ہو جائے گا. شروع میں کچھ ہوگا, بعد میں بیلنس ہو جائے گا, کیونکہ اب دنیا میں پتہ چل گیا کہ نیوکلیئر پاور کا ڈیٹرنس اتنا زبردست ہے کہ اس کو واپس لینا اور ٹھیک کرنا بہت مشکل ہوگا اور بہت نقصان ہوگا.
تو یہاں پہ میں پوچھوں گی, عسکری صاحب دوبارہ ہمارے ساتھ ہیں, حسن عسکری رضوی صاحب. رضوی صاحب, یہ جو بات ہوتی ہے کہ ابھی جو حالیہ کشیدگی تھی پلوامہ کے واقعے کے بعد, تو کئی جگہ یہ حوالہ آیا کہ بالکل امریکہ اور کیوبا کے درمیان جیسی کشیدگی تھی, اس حد تک نوبت آ گئی تھی, تو کیا در حقیقت اس وقت کسی ایسا آپ سمجھتے ہیں کہ کوئی ایٹمی جنگ کا خطرہ پیدا ہوا تھا؟
کیوبا میزائل کے زمانے میں تو یہ سچویشن ارائز ہو گئی تھی, اور لیکن چونکہ سوویت یونین کو برزنف, سوویت یونین کو خروشچیف کو بھی صورتحال کا پتہ تھا, ادھر کینیڈی امریکہ میں پریزیڈنٹ تھے, تو سوویت یونین نے اپنی شپس کو وڈرا کیا جو کہ مطالبہ تھا, جس سے کہ یہ خطرہ کہ کہیں نیوکلیئر ویپنز استعمال نہ ہو جائیں وہ خطرہ جو ہے وہ ختم ہو گیا. تو وہ ایک سچویشن تھی جس میں ایسی صورتحال بنی, और वहां मामला ठंडे पड़े. डिटरेंस का देखिए, डिटरेंस के अंदर बुनियादी चीज तो यही है ना कि न्यूक्लियर वेपन बहुत डेंजरस किस्म के वेपन हैं, तबाही फैलाते हैं, लिहाजा जिनके पास होते हैं वो भी और दूसरे ममालिक उनकी कोशिश यही होती है कि ये नौबत ना आए, मामलात को मामला जो मामले हैं मसाइल हैं वो इस हद तक आउट ऑफ कंट्रोल ना जाएं कि कोई एक ताकत जो है इस सिचुएशन को कन्वेंशनल वॉर को न्यूक्लियर वॉर में कन्वर्ट करे. तो बुनियादी फलसफा यही होता है कि कन्वेंशनल वॉर भी नहीं होनी चाहिए. लेकिन पाकिस्तान हिंदुस्तान के दरमियान मसला ये हुआ है कि यहाँ पे एक थिंकिंग, जहाँ एक तरफ डिटरेंस मौजूद है उसके कुछ बुनियादी असूल भी हैं जिससे ये काम करती है. डिटरेंस तो है, बड़ी जंग रोकी है, लेकिन बदकिस्मती ये है कि हिंदुस्तान में ऐसे मिलिट्री एक्सपर्ट बैठे हैं जो ये समझते हैं कि पाकिस्तान को पनिश किया जा सकता है ये ऐसे तरीके से कि वो सिचुएशन एस्केलेट होके कोई बड़ी वॉर ना बने. लिमिटेड वॉर के कॉन्सेप्ट बड़ा काम हुआ है वहाँ. उसके अलावा प्यूनिटिव स्ट्राइक्स की बात हुई है, कोल्ड वॉर की स्ट्रेटजी. लेकिन ये चीजें बहुत डेंजरस हैं क्योंकि जिस चीज को एक मुल्क लिमिटेड वॉर समझता है, हो सकता है दूसरा मुल्क उसको लिमिटेड ना समझे. तो ये पाकिस्तान और हिंदुस्तान के अंदर जो डिटरेंस है काम कर रहा है, लेकिन उसमें ये जो फलसफा है कि शॉर्ट ऑफ बिग वॉर जो है पाकिस्तान को पनिश किया जा सकता है वो एक डेंजरस सोच है. दूसरा, इंडिया पाकिस्तान में प्रॉब्लम ये है कि रिस्पॉन्स टाइम जो है वो बहुत बड़ा नाम है क्योंकि बॉर्डरिंग स्टेट्स हैं, और इसीलिए ये जरूरी हो जाता है कि इस डिटरेंस को इफेक्टिव करने के लिए कि आप इफेक्टिव डिप्लोमेसी को इस्तेमाल करें, जो बाइलेटरल डेमोक्रेसी भी होती है और मल्टीलेटरल वो डिप्लोमेसी भी है. जिस तरह के इस वक्त हम देख रहे हैं बहुत से ममालिक जो हैं इंडिया और पाकिस्तान को रेस्ट्रेंट की एडवाइस कर रहे हैं, और बुनियादी मकसद यही है कि ये कन्वेंशनल वॉर ना बने क्योंकि उसमें रिस्क ये होता है कि कहीं आगे चलकर मामले ज्यादा ना बिगड़ जाएं, क्योंकि न्यूक्लियर वेपन जो हैं वो सबकी तबाही का बायस बनते हैं. न्यूक्लियर वॉर अगर खुदा ना खास्ता हो जाए तो कोई विनर नहीं होता, तमाम के तमाम लूज करते हैं. तो इसलिए कोशिश यही होती है कि वॉर की नौबत ना आए और यहाँ पे बड़ी वॉर को इन्होंने अवर्ट न्यूक्लियर वेपन्स ने रोका जरूर है, लेकिन प्रॉब्लम सिर्फ ये है कि इससे ये एश्योर नहीं करते न्यूक्लियर वेपन कि स्टेबिलिटी रहे. इनस्टेबिलिटी इंडिया पाकिस्तान के रिलेशन में रही है और मेरा ख्याल है वो कायम रहेगी.
तो यहाँ अब मैं डॉक्टर समर मुबारकमन से एक बात पूछना चाहूँगी कि एक तो डेटरेंस की बात के अलावा ये भी एक बड़ी तश्वीश बार बार सामने आई कि गैर जिम्मेदार हाथों में अगर किसी भी मुल्क के, ये सिर्फ पाकिस्तान या इंडिया की बात नहीं, कहीं भी ये किसी गैर जिम्मेदार हुकूमत के हाथ लग जाएं या ऐसे ग्रुप्स के हाथ में आ जाएं जो कि दहशत फैलाना चाहते हैं, इसका इम्कान है क्या? कोई क्या ये मुमकिन हो सकता है? हुकूमत का तो समझ में आता है, लेकिन क्या अफराद के हाथों में आ सकती है न्यूक्लियर टेक्नोलॉजी?
आम फहम तासर भी होता है कि न्यूक्लियर वेपन्स किसी के भी हाथ में आ जाए, चाहे वो टेररिस्ट हो या कोई भी डिसरप्टिव एलिमेंट हो, वो उन वेपन्स को इस्तेमाल कर सकता है. ऐसा न्यूक्लियर वेपन्स के बीच में ऐसी बात नहीं है कि उसके अंदर बहुत सारी बिल्ट इन सेफ्टीज होती हैं. तो उसमें पहली बात तो ये है कि उसमें सीक्रेट कोड होते हैं जिससे कि वेपन आर्म किया जा सकता है. वो कोड सिर्फ उस मुल्क के हाई कमांड है, जो नेशनल कमांड अथॉरिटी होती है, उनके पास भी, एक आदमी के पास नहीं होता कोड, दो तीन लोगों के दरमियान डिवाइड हुआ होता है. अगर कोई भी वेपन मैं सड़क पे रख दूं और उसे उठा कर ले जाए तो उनके किसी काम का वो वेपन नहीं है उसको, क्योंकि वो आर्म नहीं कर सकते. एक बात तो ये समझनी चाहिए. दूसरी बात यह है कि न्यूक्लियर वेपन जो है वो बिल्कुल ठीक है बात कि इस्तेमाल नहीं कोई करने का सोचता, तबाही बहुत ज्यादा उनसे होती है. नागासाकी में, हिरोशिमा में उसकी डेमोंस्ट्रेशन हो चुकी है. हमने मोरेरा टोल में बेतहाशा हाइड्रोजन बॉम्ब के टेस्ट अपनी जिंदगी में देखे हैं, वो सब कुछ दुरुस्त है. हमने पाकिस्तान में चालू में भी अपने टेस्ट देखे हैं, सब कुछ हमें पता है कि उसकी क्या स्ट्रेंथ होती है, कितनी यील्ड होती है. लेकिन सबसे बड़ी बात यह है कि वेपन, जो पाकिस्तान ने वेपन प्रोग्राम बनाया उसकी वजह से 1971 या 1965 या 1948 के सारे रिपीट नहीं हुए.
छोटी लेवल पे कश्मकश हुई, फ्रिक्शंस हुई, गर्मा गर्मी हुई, लेकिन वॉर में डेवलप नहीं हुआ क्योंकि एक बैलेंस ऑफ पावर इनकी वजह से मेंटेन्ड है बड़े शरीर में। तो चलाना या ना चलाने की बात यह है कि इंडिया ने एक डॉक्ट्रिन बना ली कोल्ड स्टार डॉक्ट्रिन 5 साल 6 साल पहले कि हम पाकिस्तान को कन्वेंशनल आर्म्ड आर्मर डिवीजन बना ली और $60 बिलियन खर्च करके कि हम इससे पनिश कर सकते हैं कन्वेंशनली। तो ये समझना चाहिए कि अब अगर पाकिस्तान उसका जवाब नहीं दे सकता उतनी ही आर्मर डिवीजन से तो क्या करेगा, तो जाहिर है कोई शॉर्टकट ढूंढेगा, और अगर शॉर्टकट ढूंढेगा तो फिर टेक्निकल वेपन्स भी आ जाते हैं बात। टेक्निकल वेपन्स पाकिस्तान ने इसलिए बनाए थे कि इट वॉज पुश टू डू दिस क्योंकि उसके पास उतने मैन पावर या वसाइल नहीं थे कि वो उनके आर्मर्ड डिवीजन्स का मुकाबला कर सके। तो ये एक सिनेरियो जो है इंडो पाकिस्तान का, इसमें स्टेबिलिटी की जो बात अभी हुई है अस्करी साहब ने की है, वो उस वक्त आएगा जब एटीट्यूड्स हमारे चेंज होंगे, जब हम एक दूसरे के लिए टॉलरेंस अपने अंदर बिल्ड करेंगे, जब हम पुराने 700 साल की तारीख को बुलाने की कोशिश करेंगे। आफ्टर ऑल इतने सीवियर मसाइल वियतनाम के भी हल हो गए, ये बर्लिन वॉल के भी हल हो गए, सारे क्राइसिस हल होते जा रहे हैं, तो हम क्यों नहीं आपस में जेनेटिकली भी हम मिलती जुलती कौम है, क्यों नहीं बैठ के हम बात कर सकते हैं और अपने लोगों का मुस्तकबिल संवार सकते हैं, स्टेबिलिटी की तरफ जा सकते हैं। ये बिल्कुल हो सकता है, लेकिन एटीट्यूड चेंज करना, हम इस वक्त एटीट्यूड जो है वो अगर एक मुल्क जो है वो अपने आप को बहुत ज्यादा ताकतवर समझने लगे दूसरे से तो फिर उसकी वजह से खराबी होती है। तो यहाँ पे एक दूसरे की म्यूचुअल रिस्पेक्ट बिल्ट इन करनी बड़ी जरूरी है, और वो कल्चरली भी हो सकती है, वो वहाँ पे एक दूसरे का मिलजुल के भी हो सकती है, और बातचीत से जैसे अपने आपने कहा वैसे भी हो सकती है।
तो हम कुछ जरा सा वक्फा लेते हैं एक प्रोमो के लिए और फिर आप तीनों के पास वापस आते हैं।
उर्दू VOA के फेसबुक पेज पर अब न्यूज बुलेटिन भी, पीर से जुमा पाकिस्तानी वक्त के मुताबिक रात 8, 9, 10 और 11 बजे। हमारे फेसबुक पेज की आईडी है www.facebook.com/voaurdu। ताज़ा तरीन खबरों के लिए देखिए हमारे फेसबुक लाइव बुलेटिन।
अच्छा डॉक्टर कमल मित्रा, आपने भी ये सारी गुफ्तगू सुन रहे हैं। अच्छा मैं ये भी कहूँगी आप सबसे कि आप एक दूसरे से बात करना चाहें बीच में तो आप सब एक दूसरे को सुन भी सकते हैं और बात भी कर सकते हैं। तो डॉक्टर चुनाइस आप नहीं, डॉक्टर अभी मुझे साधिया ने बताया कि हमारा टेलीफोन डिस्कनेक्ट हो गया। तो समर मुबारकमंद साहब, मैं आपसे पूछूंगी यहाँ पे किस वक्त जो प्रॉक्सी वॉर्स लड़ी जा रही हैं ख़ास तौर से मशरक़ वस्ती में और एक हद तक जनूबी एशिया में जो हमले होते हैं, यानी ये तो नहीं कि बाकायदा जंग है मशरक़ वस्ती की तरह, लेकिन ये कि एक प्रॉक्सी वॉर है जिसमें वो लोग शामिल हैं जो कि स्टेट से ताल्लुक नहीं रखते, तो उन प्रॉक्सी वॉर्स को रोकने में न्यूक्लियर हथियारों का कोई किरदार हो सकता है दोनों तरह से, या वो उनके हाथ आ जाएं उन दहशतगर्दों के, और या वो उनको रोक सकें मुल्कों को। डॉक्टर समर मुबारकमंद,
जो वेपन बनाए और डेमोन्स्ट्रेट किए और टेस्ट किए उसके बाद पहला काम यह किया कि एक कमांड एंड कंट्रोल सिस्टम तश्कील दिया। कमांड एंड कंट्रोल सिस्टम बनाने से पहले जिन लोगों ने ये सिस्टम जो बना रहे थे वो अमेरिका में भी गए, वो यूरोप में भी गए, वो चाइना भी गए, एशिया भी गए, सब जगह गए, और उनके कमांड एंड कंट्रोल सिस्टम्स के जो बेहतरीन उनके जो एस्पेक्ट्स थे वो वहां से लेकर आए और इस सिस्टम में वो बिल्ट इन किया। उसका रिजल्ट क्या हुआ, ये सिस्टम बिल्ट इन हुआ 1995-94 से, आज इसको 24 साल हो गए हैं कि पाकिस्तान का कोई फिसाइल मटेरियल एक ग्राम भी कभी पिल्फर नहीं हुआ, कोई वेपन, हमने 15 साल टेररिज्म की जंग झेली है पाकिस्तान ने, इस दौरान 15 साल में हमारा कोई न्यूक्लियर वेपन तो छोड़े हमारा कोई कन्वेंशनल वेपन भी दाएं बाएं नहीं हुआ, और ये वजह होती है अच्छे कमांड कंट्रोल सिस्टम को बनाने की, ये एक रीजन होता है कि आपके वेपन जो है वो सेफ रहें। अब जिस वक्त इंटरनेशनल अदारों ने ये देखा और उन्होंने इसको नोट किया, तो इंटरनेशनल एटॉमिक एजुकेशन एजेंसी जो कि वर्ल्ड की ऐसी बॉडी है जो न्यूक्लियर वेपन्स को देखती है, उन्होंने पाकिस्तान को कहा कि आप जो न्यूक्लियर वेपन स्टेट्स हैं उनके लिए इस्लामाबाद में एक वर्कशॉप ट्रेनिंग स्कूल रन करें 2-3 हफ्ते का उनके ऑफिसर्स के अंडर, आईएए के अंडर, जिसमें आप ट्रेनिंग दें कमांड एंड कंट्रोल सिस्टम की सारे न्यूक्लियर वेपन स्टेट्स को, बिकॉज आपका लेटेस्ट वेपन कंट्रोल सिस्टम है और इसमें सारी चीजें हर मुल्क की बेहतर चीजें जो है वो इसमें डाली गई है। और ये डेमोंस्ट्रेट हुआ है ऑन द ग्राउंड एज अ रियलिटी कि टेररिज्म के फेस पे फिर भी ये इसमें कोई दरार नहीं पड़ी
जी.
तो ये तो आप बहुत अब जो बात कर रहे हैं बड़ी अहम बात है और इसके न्यूक्लियर वेपन बनाना तो शायद बना सकते हैं और भी ममालिक लेकिन इसको सेफली रखना बहुत जरूरी है और मुश्किल काम भी है. तो ये तो चीज बड़ी मुस्तंद तौर पर यहाँ पे स्टेब्लिश हुई हुई है और मेरा ख्याल है इंडिया में भी हुई होगी जरूर तो तभी तो वहां पर भी वेपन्स कंट्रोल में उनके हैं और ये ही जिम्मेदार स्टेट्स को करना चाहिए डेमोन्स्ट्रेट कि वो उनके वेपन सेफ है.
मैं जो सवाल पूछी थी डॉक्टर कमल मित्रा से जब फ़ोन डिस्कनेक्ट हो गया वो ये सवाल था कि ये सारी गुफ्तगु सुनी तो मैं पहले तो जाहिर है कि सिर्फ एक सियासियत के माहिर की हैसियत से नहीं बल्कि एक पीस एक्टिविस्ट की हैसियत से मैं चाहूँगी कि आप पूछें वो सवाल वो सबसे बड़ी तश्वीश जो आपके जहन में आती है इन हथियारों की वजह से या इनके फैलाव की वजह से.
जी, वो सवाल ये है अगर दो ममालिक हों जिनके दरमियान कन्वेंशनल फोर्सेज का बैलेंस ना हो एक बहुत ज्यादा कन्वेंशनल फोर्सेज के हिसाब से स्ट्रॉन्ग हो उसके पास लेटेस्ट फाइटर एयरक्राफ्ट हो वसाइल हो आर्मर्ड डिवीजन्स हो सब टैंक्स सब कुछ हो दूसरा मुल्क छोटा हो उसके पास ये चीजें ना हो तो किस तरह से उनके दरमियान इज्जत का रिश्ता कायम हो सकता है पीस इंस्टेबिलिटी बरकरार रह सकती है. हाउ कैन दैट हैपन विदाउट अ बैलेंस ऑफ पावर ये हमारे ख्याल में ये मुमकिन नहीं है. तो इसलिए जब तक ये बैलेंस ऑफ पावर ना हो तो ये या तो आप ये कहें कि वो छोटा मुल्क है वो दूसरे मुल्क का क्लाइंट स्टेट बन जाए उनकी फॉरेन पॉलिसी के मुताबिक चले उनकी इकोनॉमिक पॉलिसी उनसे लेके चले डिफेंस पॉलिसी उनके मुताबिक चले छोटी छोटी स्टेट बहुत सी हैं बड़े स्क्रीन में वो सब बेचारे हैं जिस तरह भी जा रहे हैं लेकिन इट इज नॉट पॉसिबल कि दो बड़े ममालिक हैं उनके दरमियान बैलेंस ऑफ पावर ना हो तो वहां पे पीस हो. तो ये इसका मुझे कोई बताया कि न्यूक्लियर वेपन्स के गैर मौजूदगी में और कन्वेंशनल बैलेंस ऑफ पावर के इम्बैलेंस होने की मौजूदगी में पीस कैसे रिस्टोर हो सकती है.
जी डॉक्टर मित्रा आपने कुछ कहना शुरू किया था.
देखिए
जी अब मेरा ख्याल ये किसका फोन सादिया डॉक्टर मित्रा है हमारे साथ या उनका फोन डिस्कनेक्ट.
मैं बोल रहा हूँ.
जी 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 आप प्लीज जारी रखिए. जी
हाँ बात ये है कि ये क्यूबन मिसाइल क्राइसिस के बाद जो ग्रेट पावर थे वो सैटेलाइट स्पेस में डालने लगे और ये काफी इंप्रूव हुआ टेक्नोलॉजी उसके बाद. तो यदि रूस हो या चाइना हो चाइना इतना ज्यादा नहीं कुछ है और यूरोपियन सैटेलाइट्स अमेरिकन ये सब ऊपर से देखते हैं कि क्या चेंजेस हो रहे हैं किसी देश में
जी.
तब क्या कुछ तब्दील हो रहा है वेपन्स को लेके तो ये मॉनिटरिंग से काफी फर्क पड़ा है. और दूसरा ये है कि केमिकल वेपन्स भी हो या गैस हो उस पे अब वेपन्स कन्वेंशन है जो उसके सख्त खिलाफ है और जो कोई उसमें शामिल हो उसके खिलाफ एक्शन ले सकते हैं. तो इस तरह से वो जो खतरे थे वो काफी हद तक कंट्रोल में आए हैं क्योंकि टेक्नोलॉजी इतनी तेजी से बढ़ी है कि दूर से भी कोई देख सकता है कि अच्छा क्या मूवमेंट्स हो रहे हैं क्या हो रहे हैं क्या नहीं हो रहे हैं. और उसके साथ साथ ये जो इंटरनेट वगैरह टेक्नोलॉजीज हैं वो भी इमीडिएटली शूट कर लेते हैं कि जी यहाँ इस हो रहा है यहाँ ट्रक्स घूम रहे हैं या मिसाइल साइलोज है वगैरह वगैरह. तो इतना खतरा अब नहीं है जो 1960s और 70s में था. बट फिर भी यदि कोई न्यूक्लियर मिसाइल्स रखे उनको बाद में जोड़ के फेंके वो तो अब वॉर क्राइम के तरह हो गया है. तो दुनिया और सेफ हो गई है मगर उसके बाद यदि कुछ नए वेपन आ जाए तो उसको भी फिर काबू में लाना होगा और सेफ करना होगा. तो ये सिचुएशन पहले से काफी अलग है
जी.
और अब तो क्या होता है कि कोशिश करते हैं कि फॉल्स मैसेजेस भेज दाए फॉल्स अलार्म करें इस तरह से मगर वो इतने बड़े और खतरनाक वेपन्स नहीं है. और इससे काफी सेफ्टी हो गया दुनिया में. जो झगड़े होते हैं, जो वॉर्स होते हैं, बैटल्स होते हैं पाकिस्तान, इंडिया, बांग्लादेश वगैरह में, वो अभी उस तरह से खतरनाक नहीं है जैसे 15-20 साल पहले होते थे.
अच्छा, तो डॉक्टर अब्दुल हमीद नैयर साहब अब हमारे साथ शामिल हैं. डॉक्टर साहब, पहले तो आपसे माजरा, बड़ी देर से हम कोशिश कर रहे थे, किसी वजह से नंबर नहीं मिला. आपका तारुफ मैं करा चुकी हूँ, यानी पाकिस्तानी फिजिस्ट हैं और न्यूक्लियर एक्टिविस्ट हैं. ये भी इनका भी एक पीस इनिशिएटिव है. तो बाकी जो लोग हमारे साथ इस वक्त हैं उनमें डॉक्टर समर मुबारकमंद हैं, आप अभी गुफ्तगू सुन रहे थे डॉक्टर कमाल मित्रा चुनाई की, और प्रोफेसर हसन अस्करी रिजवी साहब. मैं आपसे अब ये पूछूंगी, इस पे तो काफ़ी बात हुई न्यूक्लियर हथियारों पे, लेकिन एक पीस एक्टिविस्ट की हैसियत से आप क्या ये जो डेटरेंस का फैक्टर है इसको काबिल जवाब समझते हैं कि उसकी वजह से जौहरी हथियार होने चाहिए, और अगर होने चाहिए तो फिर दुनिया में जो कुछ मुल्क हैं जिनको ये हासिल नहीं है मुहाइदे होने की वजह से, क्या वो बना सकें, तो ये उनके साथ ज्यादती है या ये फेयर है ये बात?
शुक्रिया आपका, आपने मौका दिया, मेरे दोस्त यहाँ सब बैठे हैं, तमाम तीन हजरात, ये सब तीनों को दोहरा सलाम. मैं बस इतना कहूँगा कि न्यूक्लियर हथियारों की जो डिटेरेंस है जिसकी वजह से वो समझते हैं कि जंग नहीं होगी, ये बहुत ही डेलिकेट होती है डिटेरेंस, कोई इतनी स्टेबल नहीं होती, और इसके अंदर बड़े क्राइसिस होते हैं. जो हमारी तारीख दुनिया की है न्यूक्लियर हथियारों की, उसमें ये बात कई दफ़ा सामने आ चुकी है कि किस तरीके से ये जो न्यूक्लियर डिटेरेंस है उसकी वजह से लोगों के अंदर ये अर्ज पैदा हो जाती है कि जो दुश्मनियां हैं वो निकाले किसी और लेवल के ऊपर, लिहाजा प्रॉक्सी वॉर्स होती हैं, दूसरी जगहों पर लड़ाइयां होती हैं, और जगहों पर लड़ाइयां शुरू करवाई जाती हैं, उन जगहों को डिस्टेबलाइज किया जाता है ताकि आप अपनी इन्फ्लुएंस बढ़ाएं वगैरह. तो ये पहले भी होता रहा, और इस वक्त हिंदुस्तान पाकिस्तान के दरमियान इसी तरीके की एक छोटे पैमाने की वही तारीख दोहराई जा रही है कि जहाँ पे हम न्यूक्लियर हथियारों की वजह से इतने कॉन्फिडेंट हैं कि बड़े पैमाने पर हमारे दरमियान लड़ाई नहीं होगी, लिहाजा हम छोटे पैमाने पर एक दूसरे को कचोके देते रहें, लड़ाइयाँ करते रहें, कमज़ोर करते रहें. लिहाजा इसकी वजह से ये होता है कि बाज़ोकात किसी न किसी का सबर का पैमाना लबरेज हो जाता है, फिर वो बहुत उसके ऊपर परेशान होकर उस थ्रेशोल्ड को क्रॉस करने की कोशिश करना शुरू कर देता है जिसके आगे तबाही ही तबाही. वो चीज जो है वो हमें यहाँ पे पाकिस्तान में कई दफा नजर आई, हिंदुस्तान पाकिस्तान के दरमियान तारीख में जब वाकया हुआ पार्लियामेंट का, तो हिंदुस्तान ने तमाम फौजें साहिल इलाके सरहद पर लगा दी, पाकिस्तान ने उसके जवाब में अपनी फौजें लगा दी. 14 महीने तक वो दोनों एक दूसरे के सामने खड़े रहे और तमाम दुनिया परेशान रही कि लड़ाई शुरू हो गई तो फिर आगे परेशानी होगी. फिर हिंदुस्तान ने इसका हल कुछ और निकाला, पाकिस्तान ने इसका जवाबी हल निकाला, और फिर ये करते रहे अब तक करते चले आ रहे हैं. और पाकिस्तान ने जो मेरी तरफ से अपनी हुकूमत के खिलाफ ये जो शिकायत है वो ये है कि पाकिस्तान जो अपने मसाइल का हल इसमें देखता है प्रॉक्सी वॉर्स में, वो बहुत गलत है, क्योंकि न्यूक्लियर अम्ब्रेला के नीचे प्रॉक्सी वॉर्स करते रहना उस न्यूक्लियर अम्ब्रेला को भी बहुत डिस्टेबलाइज कर देता है. ये वो सूरत हाल है जिससे इस वक्त पाकिस्तान और हिंदुस्तान दो चार हैं. हिंदुस्तान बहुत बेजार है कि पाकिस्तान मुसलसल ऐसे लोगों को अपने पास पनाह दिए हुए है कि जो उसके यहाँ हरकतें कर रहे हैं, और उसको 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 उसके यहाँ मिलिट्री एक्शन ऐसे कर रहे हैं कि जो उसको नुकसान पहुंचा रहे हैं. और पाकिस्तान ये समझता है कि हम हिंदुस्तान से कहते हैं कि आओ बैठो बात करो, बात करने को तैयार तुम नहीं होते, बहाने बनाते हो, तो चलो हम इस तरीके से तुम्हें बात करने पर मजबूर करेंगे. ये सब बातें ऐसी हैं कि जिसमें हम सब की जाने عذاب لگی ہوئی ہے اس کے اوپر خطرے سے دو چار ہیں. تو یہ جو صورتحال ہے اس کے اندر نیوکلیئر امبریلا اور نیوکلیئر ڈیٹرنس پاکستان ہندوستان کے معاملے میں بہت خطرناک حد تک پہنچ چکی ہے.
یعنی اس میں جو توازن ہے وہ بہت نازک سا ہے. تو میں اب چاہوں گی کہ تھوڑی سی ہم بات اس پہ بھی کریں کہ نیوکلیئر ٹیکنالوجی کا دیگر جو استعمال ہے, لیکن ہمارے عسکری صاحب ماہر ہیں تاریخ کے, میں چاہوں گی ڈاکٹر صاحب اگر تھوڑا سا آپ ہمیں بتائیں کہ وہ کچھ واقعات تاریخ سے جنگ عظیم دوم کے بعد سے جب دنیا پہنچ گئی کسی نیوکلیئر جنگ کے کنارے پر, وہ کون ہے ایسے کوئی واقعات؟
دیکھیے اس میں دو تین ہی سچویشن ہمیں نظر آتی ہیں. ایک تو ابھی کیوبن مسل کرائسس کا تذکرہ ہوا ہے
جی.
وہ ایک سچویشن تھی جب روس اور سوویت یونین اور امریکہ اس طرف جا رہے تھے, آخری سٹیج سے پہلے معاملے جو ہیں وہ رک گئے, وہ دانش بندی ہوئی اور معاملہ سنبھل گیا. اس کے علاوہ جو اس میں جو خطرہ ہے جو عام طور پہ جو ہوا ہے وہ زیادہ تر معاملات ہوئے ہیں کہ آپ مس کیلکولیشن کرتے ہیں یا مس ریڈنگ کر لیتے ہیں کہ میزائل دوسری سائٹ سے فائر ہو گیا ہے
جی.
اور وہ کیا نیوکلیئر میزائل ہے یا کنونشنل ویپن کو لے کے چل رہا ہے. روس یا سوویت یونین اور امریکہ کا سلسلہ یہ ہے کہ ان کے پاس ٹائم مارجن ہے کیونکہ ڈسٹینس ہے
جی.
اور جب انڈیا پاکستان کی صورتحال میں چونکہ ڈسٹینس نہ ہونے کے برابر ہے تو یہ مس ریڈنگ اور مس کیلکولیشن کے جو رسک ہوتے ہیں وہ زیادہ ہیں. دیکھیے آئیڈیل سچویشن تو جو روس اور امریکہ میں یہ سچویشنز ہوئی ہیں کہ سگنلز پہلے ان کو یہ ملے کہ میزائل چل پڑا ہے روس سے, لیکن فوری طور پہ جو انہوں نے سسٹم بنائے ہوئے ہیں اس سے چیک کیا, دوسری سائڈ سے بات کی تو پتہ لگا کہ یہ میزائل نہیں فائر ہوا ہے یا کوئی اور چیز ہے. تو اس کے پرابلم ہمارے ہاں بھی رہتے ہیں, ہمارے ہاں زیادہ ہو جاتے ہیں کیونکہ ڈسٹنس کم ہے. لیکن یہ ہے کہ آئیڈیل سچویشن تو یہی ہے کہ نیوکلیئر ویپن نہ ہو, بلکہ جو ویپنز آف میس ڈسٹرکشن ہیں اور قسم کے کوئی بھی ان میں سے نہ ہو. لیکن اب پرابلم آپ کی یہ ہوتی ہے کہ جب یہ ہیں موجود ان کو مینیج کرنا جو ہے وہ ایک چیلنج ہوتا ہے. اور انڈیا پاکستان میں انسٹیبلٹی کے فیکٹرز ہیں, چاہے وہ انڈیا کی طرف سے ہیں چاہے وہ پاکستان کی طرف سے ہیں. تو اس میں صرف یہ ہے کہ نہ صرف انڈیا پاکستان بلکہ انٹرنیشنل لیول پہ بھی اب ان کا پریشر آتا ہے کہ معاملوں کو ٹھنڈا جو ہے وہ رکھا جائے. اور بہتر تو انڈیا پاکستان کے لیے یہ ہے بجائے اس کے کہ یہ ایک لو لیول کی جنگ ایک دوسرے کے خلاف لڑیں, ان کے لیے بہتر تو یہ ہے کہ معاملات کو گفت و شنید سے طے کریں اور ایک دوسرے کی ریسپیکٹ کا پرنسپل جو ہے وہ فالو کریں, تب نیوکلیئر ویپن ہونے کے باوجود خطرے نہیں ہوتے. اور نیوکلیئر ویپن میں دیکھیے ڈیٹرنس کے لیے جو ایک اہم چیز جس کا یہاں تذکرہ بہت ضروری ہے ایکسیڈنٹل اور انآتھرائزڈ یوز روکنے کے لیے, کہ ڈیٹرنس بن ہی نہیں سکتا جب تک آپ کے پاس افیکٹو کمانڈ اینڈ کنٹرول سسٹم نہ ہو, جو دونوں ملکوں کے پاس ہے. انڈیا کے پاس بھی افیکٹو کمانڈ اینڈ کنٹرول ہے اور پاکستان کے پاس بھی ایک افیکٹو کمانڈ اینڈ کنٹرول سسٹم جو ہے وہ موجود ہے. تو میں تو یہی کہوں گا کہ اچھی سچویشن تو یہ ہے کہ یہ نہ ہو ویپن, لیکن یہ ہے کہ جب ہیں تو ان کو مینیج کرنا چاہیے تاکہ یہ کوئی ان کے استعمال کا سوچے بھی نہ. استعمال تو بہت بڑی بات ہے, استعمال کا سوچے بھی نہ, کیونکہ یہ بہت زیادہ خطرناک اور ڈسٹرکٹیو ویپن ہوتا ہے.
تو ڈاکٹر سمر مبارک مند, یہ جیسے ابھی بات کی عسکری صاحب نے, یہ ایک ہم جیسے عام لوگوں کے لیے جو کہ بہت واقف نہیں ہے نیوکلیئر ہتھیاروں سے, ہمیں صرف فلموں کے ذریعے یا یہ کہ تاریخ پڑھ کے پتہ لگتا ہے کہ یہ تباہی کتنی بڑی ہو سکتی تھی اور جو 40s میں تباہی ہوئی اس کے مقابلے میں آج کے ہتھیاروں سے کتنی بڑی تباہی ہو سکتی ہے. تو انڈیا اور پاکستان کے ریفرنس سے اگر بات کریں ہم, اور میں کہتی ہوں کہ میں آپ سے کہوں گی کہ فرض کریے ایک اے ہے ایک ملک اور دوسرا بی ہے, کیونکہ ہم یہ نہیں کہتے کہ کس ملک نے حملہ کیا, لیکن اگر اے حملہ کرتا ہے بی پر نیوکلیئر, اور جیسا کہ عسکری صاحب نے کہا کہ فاصلہ بہت کم ہے, تو کیا ریسپانس ٹائم کیا ہو سکتا ہے, اور دوسرا یہ کہ کیا انٹرسیپٹ کرنے کا نظام ہے ان دونوں کے پاس میزائل سے دفاع کا؟
دیکھیے آپ اب ڈسکشن آپ کی ٹیکنیکل دائرے میں چلی گئی ہے.
جی ہاں, میرے لیے بڑا مشکل ہے پوچھنا ویسے,
کیونکہ ہمارے فاصلے بہت کم ہیں اور فلائٹ ٹائمز بھی بہت کم ہیں,
तो इसमें मिसाइल्स इंटरसेप्ट नहीं हो सकती.
अच्छा.
यहाँ तक कि आप पाकिस्तान से लेकर जो इंडिया का सबसे दूर बेस है वो व्हीलर आइलैंड पे है, एंडमान आइलैंड की चेन में, बे ऑफ बंगाल में, वहां तक जो फ्लाइट टाइम जो है सिर्फ 18-19 मिनट है. तो 18-19 मिनट में एक एंटी मिसाइल सिस्टम आपकी इनकमिंग मिसाइल को ट्रैक नहीं कर सकता इफेक्टिवली और उसको इंटरसेप्ट भी नहीं कर सकता. तो ये अमेरिका और रशिया का सिनेरियो और था, वहां पे फ्लाइट टाइम जो थे वो 45-50 मिनट थे. यहाँ पे आप समझ लीजिए दो बंदे आमने सामने खड़े हैं और एक दूसरे को पॉइंट ब्लैंक रेंज से शूट कर रहे हैं. तो ये तो यहाँ पर ये सिनेरियो है. लेकिन जो बात कर रहे हैं प्रोफेसर साहब ने बात की है और बात की है, ये ठीक है, इनके अंदेशे ठीक है कि ऐसे हो सकता है. लेकिन हो तो सब कुछ सकता है, आप इंसान में कुर्सी से गिर के भी मार सकता है. ये जो अंदेशे जो है वो अपनी जगह दुरुस्त है, लेकिन जो लोग वेपन्स बनाते हैं वो वेपन्स बनाना ही एक बहुत इंट्रिकेट और बहुत कॉम्प्लेक्स टेक्नोलॉजी है और उसके अंदर से सेफ्टी जो बिल्ड करते हैं लाजमन, ये तो हो ही नहीं सकता ना कि वो उसके बगैर सेफ्टी के वेपन को बिल्ड किया जाए. इन वेपन में सेफ्टी बिल्ट इन होती है और ये जो सिनेरियो है कि इधर से चली तो उधर चलेगी मिसाइल और वहां से फायर इधर चलेगी, अब तक मेरा ख्याल है इंडो पाकिस्तान सब कॉन्टिनेंट में दोनों तरफ से मजबूरी तौर पे तकरीबन 500-600 मिसाइल टेस्ट हो चुके हैं. और अभी कभी भी ये नहीं हुआ कि हालांकि इब्तदाई डेवलपमेंट स्टेज में भी मिसाइल की एक्यूरेसी बड़ी खतरनाक खराब होती है कि कोई मिसाइल पाकिस्तान में वहां की आ गई और या यहाँ की मिसाइल इंडियन एयर स्पेस में चली गई, तो ये चीज नहीं है और 25 साल हो गए इस बात को. तो ये देशों को छोड़े आप सिर्फ अब बात करनी चाहिए कि अगर आपने स्टेबिलिटी को देखना है तो एटीट्यूड को देखना है, एक दूसरे के लिए म्यूचुअल रिस्पेक्ट को देखना है, एक दूसरे के प्रॉब्लम जो है जो पुराने फेस्टरिंग प्रॉब्लम या कश्मीर का मसले के ऊपर अब सारा ये छेड़खानी हो गया, अभी जो इस तरह की चीजों को रिजॉल्व करना चाहिए. तो इस तरह के जो पुराने मसाइल हैं इनको अगर आप हल कर लेंगे तो आपको बड़े सदी में मुकम्मल सुकून मिल जाएगा इंशाल्लाह. तो इसलिए ये इस तरफ जाना चाहिए कि किस तरह से बातचीत करके इन मसले को हल करना है. ये नहीं करना सोचना चाहिए कि मेरे पास चार वेपन है तो तुम छह बना रहे हो, पास छह है तो मैं 10 बना रहा हूँ, ऐसा नहीं करना चाहिए. तो ये एक वॉर जो है न्यूक्लियर वॉर का रेस, वेपन रेस या कन्वेंशनल वेपन रेस, ये देखें कि कन्वेंशनल ड्रीज भाई कोल्ड स्टार्ट डॉक्टर में तो इधर से टेक्टिकल वेपन बन गए न्यूक्लियर, तो वो ये चीज नहीं होनी चाहिए, ये खत्म होनी चाहिए. लोगों को तरक्की का मुल्क में पीसफुली रह के मौका मिले और वो पोलिटिकल लीडर्स को उनको फराहम करना चाहिए.
अच्छा, बहुत पुरानी बात नहीं है लेकिन सैलाबों की वजह से जापान में एक न्यूक्लियर प्लांट तबाह हो गया था. जापान वो मुल्क है जो न्यूक्लियर हथियारों के ज़ाहिर है सबसे बड़ा विक्टिम है, तो वो बहुत ही ख़िलाफ़ है, लेकिन बड़ी तबाही हुई उसकी वजह से. तो डॉक्टर नैयर, आप मुझे ये बताइए कि फिर क्या इस तरह की कोई चीज़ इस तरह की न्यूक्लियर साइट पे जो हथियारों का साइट है वहाँ पे भी मुमकिन है कि ऐसा कोई लीकेज हो जाए या ऐसा मुमकिन नहीं है?
मुझे एक बहुत बड़ी तबाही की असल में बात जो है वो ये कि जो न्यूक्लियर रिएक्टर होते हैं
जी
उनके अंदर न्यूक्लियर मटेरियल बहुत बड़ी मकदार में होता है, बहुत सैकड़ों टनों के हिसाब से होता है वो, और टनों के हिसाब में होता है वो. तो इस वजह से उसको वहाँ पे अगर कोई हादसा हो और उसमें से वो मवाद बाहर निकल जाए जो कि उसमें तबाह तापकारी भी और जगह के मुकाबले में ज्यादा होती है, तो इस वजह से वो फैलने वाली तापकारी बहुत ज्यादा होती है. जैसे यूक्रेन के चेर्नोबिल रिएक्टर से हुआ था कि उसमें से तापकारी निकली तो तकरीबन पूरे यूरोप में फैल गई. जो न्यूक्लियर रिएक्टर न्यूक्लियर वेपन्स के लिए बनाने वाले जो इदारे जो जो इंस्टीट्यूशन है जो फैक्ट्रियां हैं वहाँ पे इतनी बड़ी मकदार में मवाद नहीं होता, और उसके बाद वहाँ पे वैसे हादसा जैसे कि रिएक्टर्स में होते वैसे नहीं होते. इसकी वजह से आखिर में जाकर हेलो आपका
जी,
आवाज
जी,
आ रही
बिल्कुल है? बहुत अच्छी, बहुत साफ. जी
जी जी जी. तो उसकी वजह से वहाँ पे जो अगर कभी हादसा हो भी तो बहुत बड़ी मकदार में नहीं हो सकता. मिसाल के तौर पे पाकिस्तान में خوشاب نام کی ایک جگہ ہے, وہاں پہ پاکستان کے چار ریئیکٹر لگے ہوئے ہیں جو پلوٹونیم پیدا کرتے رہتے ہیں, لیکن ان کے تمام کے اندر اگر فرض کیا ہے ایک دم ساری جگہوں پہ, یہ بہت ہی کم اس کی کیپیبلٹی ہے, ایک دم ہر جگہ کے ریئیکٹر کی کور جو ہے وہ پھٹ جائے جیسے کہ چرنوبل میں یا فکوشیما میں ہوئی وہاں سے, تو اس کے باوجود بھی وہاں پہ اتنا مواد باہر نہیں نکلے گا جتنا کہ کسی پاور ریئیکٹر سے ہوتا ہے. لیکن پاور ریئیکٹر سے جو متاثر کرتے ہیں وہ اپنی جگہ پہ بہت اچھے طریقے سے اس کے تجربات ہو چکے ہیں, دنیا میں اسے حوالے ہو چکے ہیں, حادثات ہو چکے ہیں, لوگوں کو معلوم ہے کہ اسے کیا کرنا چاہیے. اگر ہم ان کے پاور کی طرف جاتے ہیں تو ہمیں بھی ان تمام احتیاطوں کا خیال کرنا چاہیے جو ان کے ساتھ لازم ہوتے ہیں.
تو یہاں میرا مقصد الزام لگانا نہیں ہے, لیکن حسن عسکری رضوی صاحب آپ سے ہی پوچھوں گی, آپ حکومت میں بھی آئے, ہسٹورین ہیں, پولیٹیکل سائنٹسٹ ہیں, دفاعی امور کے ماہر ہیں, تو یہ بتائیے مجھے کہ یہ جو کمان اور کنٹرول کی ذمہ داری ہے وہ زیادہ کس پہ عائد ہوتی ہے, سویلین جو حکومت ہے اس پہ یا فوج پہ, کس کی؟ ہمیں تو فلموں میں یہ نظر آتا ہے کہ ایک بٹن ہے اور صدر تیار بیٹھا ہے اس کو دبانے کے لیے, یا تو امریکہ کا ہے یا روس کا, تو دراصل کس پہ ہے ذمہ داری ہے؟
دیکھیے فلموں پہ نہ جائیے, کیونکہ فلموں میں ایسی فلمیں بنی ہوئی ہیں کہ جس میں ایٹمی ریئیکٹر سے لیکج ہوئی ہے, ایک بڑا کرائسس جو ہے وہ ڈیولپ ہوا ہے, بہت سی فلمیں بنی ہوئی ہیں. دیکھیے کمانڈ اینڈ کنٹرول جو ہوتا ہے وہ جو وہاں کسی بھی ملک کی جیسا پاکستان کی جو ہے کمانڈ اینڈ کنٹرول نیشنل اتھارٹی جو ان کی این سی اے ہے وہ اس کو مینیج کرتی ہے, جس کو پرائم منسٹر پریزائڈ کرتا ہے, اور اس ملٹری اتھارٹیز ہیں جو نیوکلیئر ویپن کی سیفٹی اینڈ سیکیورٹی کی ذمہ داری ہے وہ جو ہے نیوکلیئر ویپنز کی اپنی ایک اسٹیبلشمنٹ ہے, پھر ملٹری کی اس میں ذمہ داری ہے, تو یہ ہمیشہ ایک جوائنٹ قسم کا مینجمنٹ ہوتا ہے جو کہ پاکستان میں بھی ہے, ہندوستان کے اندر بھی ہے, جس میں پرائم منسٹر ایک بنیادی فگر کے طور پہ کام کرتا ہے, پاکستان کا بھی این سی اے جو ہے اس کو چیئر پرائم منسٹر کرتا ہے, لیکن اس میں جو نیوکلیئر ریلیونٹ اتھارٹیز ہیں اور جو ملٹری کمانڈ ہے وہ اس کے اندر بیٹھی ہوئی ہے.
اچھا ڈاکٹر سمرگن, میں سمر مبارک من صاحب, میں پوچھوں گی یہاں پہ آپ سے کہ دو ملکوں کا بار بار نام آتا ہے جوہری ہتھیاروں کے پھیلاؤ کو روکنے کے حوالے سے, شمالی کوریا اور ایران, تو اس میں یہ بھی بیچ میں جب معاہدہ ایران کے معاہدے میں کہ اس کے جو تھے مواد وہ سارا جو استعمال ہو سکتا تھا جوہری ہتھیاروں کی تیاری میں اسے ختم کر دیا گیا انٹرنیشنل آرگنائزیشنز کی نگرانی میں, کیا یہ ممکن ہے ویسے قطعی طور پر کسی کی ہتھیاروں کی تیاری کی صلاحیت کو ختم کر دینا کسی ملک کی اور پھر اس کی نگرانی رکھنا 100% کہ وہاں ہتھیار تیار نہیں ہو رہے؟
لیکن جب سوورن سٹیٹس ہوتی ہیں تو ان کے اندر آپ اندر کس حد تک کنٹرول کر سکتے ہیں کوئی ان کے ہتھیاروں کی تیاری کو, وہ بڑا محدود ہوتا ہے, یہ تو بہت سارے ان کے پاس آپشنز ہوتے ہیں کہ وہ انسپیکشن کرنے کے لیے اگر باہر سے کوئی لوگ آئیں تو ان کو کچھ اور دکھا دیں, اور اصل جو ہے ان کی پروڈکشن فیسلٹیز وہ کہیں اور ڈپلیکیٹ بنائی ہوں انہوں نے, تو یہ تو میرا یہ خیال کہ یہ نظام اس طرح کا چل سکتا ہے, یہ تو جتنی مرضی مانیٹرنگ کر لیں, اگر دیکھیں اگر ایران کے پاس کیپبلٹیز ہوتی نیوکلیئر ویپن بنانے کی تو آج تک عوام میں نیوکلیئر ٹیسٹ ہو چکا ہوتا, اور یہ کافی ان کو اس وقفہ مل چکا ہے اس لحاظ سے کہ وہ اسے ڈیمونسٹریٹ کر دیتے, کیونکہ اب سینکشن بھی لگیں گے, آپ کیا لانا چاہیں پیسے کی تو وہ تو کر سکتے تھے, لیکن وہاں پہ کیپبلٹی نہیں ہوگی, نارتھ کوریا میں کیپبلٹی تھی تو انہوں نے کر دیا, اب یہ آپ کہنا کہ کوئی اس کو مانیٹر کر کے اس پروگرام کو روک دے, یہ میرا خیال ممکن نہیں ہے.
نہیں یعنی اگر وہ تیار ہو جائے روکنے پہ, نہیں اگر یہ معاہدہ ہو کہ ہم نہیں بنائیں گے, لیکن کیا اس چیز کو مانیٹر کیا جا سکتا ہے کہ وہ ایسا کر رہے ہیں یا نہیں فلی طور پہ کلی طور پہ؟
دیکھیے یہی تو میں ایمفسائز کر رہا ہوں کہ باہر سے مانیٹر کوئی اور ملک اس کو مانیٹر نہیں کر سکتا, تو ایک سوورن سٹیٹ ہے وہ نہیں کر سکتے.
اچھا تو پھر اس سارے
دیکھیں اس کی مثال آپ کے سامنے ہے, جب نیوکلیئر ٹیکنالوجی ٹرانسفر کا ایگریمنٹ ہو رہا پیار ہو رہا تھا انڈیا کے اور امریکہ کے درمیان, تو امریکہ نے یہ شرط لگائی تھی کہ ہمیں انکلوسیو انسپیکشن کی اجازت دی جائے, ہم جا کے پہلے دیکھیں کہ اس وقت ٹائم ٹی زیرو پہ مسائل کتنا فسائل مٹیریل انڈیا کے پاس ہے, اور ہر سال ہم دیکھیں کہ اور اس میں وہ بڑھ تو نہیں رہا, اور کون سے ٹائپ کا مٹیریل بڑھ رہا ہے, اور وہ ویپنز میں کہیں استعمال ہو کے ڈائیورٹ تو نہیں ہو رہا. یہ ساری انسپیکشن جو ایکسکلوسیو انسپیکشن کلاوز تھی وہ انڈیا نے نہیں مانی تھی اور امپلیمنٹ وہ نہیں ہو سکے, تو اس لیے وہ یہ چیزیں نہیں ہوتی ہیں, یا آپ بڑے جو انڈیپینڈنٹ ممالک ہیں ان کے درمیان یہ چیز پاسبل نہیں ہوتا, یہاں پہ آ کے بات اڑ جاتی ہے. یہ کہ وہ کبھی تو کہتے ہیں کہ اس کے پاس بھی ویپن ہے, میرے پاس بھی ویپن ہے, اب ہم پیسفلی رہیں گے, ہم ٹیررسٹ وہ مجھے مارے گا تو میں اس کو مار دوں گا. تو یہی دنیا میں ابھی تک یہی ڈیمونسٹریٹ ہوا ہے, جب جاپان کے پاس کچھ نہیں تھا تو امریکہ نے اس کو ویپن مار دیے تھے, جب ہمارے پاس کچھ نہیں تھا تو ہمارے نیبر نے ہمارا ملک دو لاکھ کر دیا تھا, توڑ دیا, ہم کیا کر سکتے تھے. تو یہ جو بیلنس آف پاور دس از ویری امپورٹنٹ, چاہے آپ نیوکلیئر پاور بیلنس کر لیں چاہے کنوینشنل سولر پاور کو بیلنس کر لیں.
تو جی میں صرف ہمارے پاس ایک ایک منٹ آپ تینوں کے لیے ہے, تو پہلے عسکری رضوی صاحب آپ کچھ کہیے کہ اس وقت دنیا کے مستقبل کے لیے جوہری ہتھیاروں کے حوالے سے, یعنی نیوکلیئر ٹیکنالوجی بھی اور ہتھیار بھی, تو خطرہ زیادہ ہے یا اس کے فائدے زیادہ ہیں ٹیکنالوجی کے؟
دیکھیے خطرہ تو جتنے بھی ویپنز آف میس ڈسٹرکشن ہیں نیوکلیئر کے علاوہ دوسرے بھی, خطرہ تو ان کا ہے, لیکن اس کے ساتھ ساتھ اب مینجمنٹ سسٹم بھی کافی حد تک مؤثر بنا لیے گئے ہیں, تو اس لیے اس کو روکنے کے لیے امکانات ہوتے ہیں کہ ایسی صورت نہ ہو کہ اس ویپن کو آپ استعمال کریں. لیکن یہ نیوکلیئر ویپن سے جنگ تو رک سکتی ہے, لیکن جو علاقے میں انسٹیبلٹی پیدا کی جا سکتی ہے, اور آج کل کے زمانے میں جس طرح آپ دوسرے ملک میں انسٹیبلٹی کریٹ کر سکتے ہیں, وہ خطرات جو ہیں نیوکلیئر ویپنز کے باوجود بھی قائم رہتے ہیں.
میں ڈاکٹر عبدالحمید نیر صاحب آپ سے بھی یہ سوال پوچھوں گی.
میرا خیال یہ ہے کہ نیوکلیئر ویپن جب تک اس دنیا میں موجود ہے, ہتھیار رکھنے والے ممالک کی ایمبیشنز جو ہیں وہ بڑھتی چلی جاتی ہیں, ان کا زور بڑھتا چلا جاتا ہے, اور دوسرے لوگ جو ہے ان کے دباؤ میں آتے چلے جاتے ہیں. اس وجہ سے نیوکلیئر ہتھیاروں کو ختم کرنا بہت ضروری ہے. اب تو یونائٹیڈ نیشنز نے پروہیبیشن آف نیوکلیئر ویپنز کا معاہدہ بنا لیا ہے, اور اس کے اوپر بہت سے لوگوں نے بہت سے ممالک کے دستخط کر دیے. جو جن ممالک کے پاس ہتھیار ہیں اور جو ممالک جن کے پاس ہتھیار نہیں ہیں لیکن ان ہتھیاروں سے فائدہ اٹھاتے ہیں, جنہیں امبریلا اسٹیٹ کہتے ہیں, وہ اس کی شدید مخالفت کر رہے ہیں, اور جس کی وجہ سے یہ شبہ ہوتا ہے کہ وہ ان کی موجودگی سے ناجائز فائدے اٹھانا چاہتے ہیں. اس سے اچھا یہ ہے کہ یہاں پہ یہ جیسے کہ وہاں پہ ہوا ہے, یہ معاہدہ مکمل طور پہ سب لوگ منظور کر لیں, سب دستخط کر لیں, سب ریٹیفائی کر لیں.
شکریہ بہت بہت جی ڈاکٹر سمر مبارکباد. آپ حرف آخر آپ سے ڈاکٹر سمر جی آپ جی
سوال
یہ تھا کہ دنیا کے مستقبل کے لیے اس وقت جوہری ہتھیار جو نیوکلیئر ٹیکنالوجی ہے وہ فائدہ مند ہے یا اس کے خطرات جو ہیں زیادہ ہیں اس تناسب میں؟
یہ تو آپ کی بات بڑی سوال بڑا سمپل تھا اس کے جواب کے, وہ تو یہ دنیا میں نہ ہو تو سب سے اچھی بات ہے, بالکل ہونا نہیں چاہیے, لیکن یہ ایک آئیڈیا جو سناریو ہے. یہ آپ کو پتا ہے کہ دو جب سب سے بڑی باتیں ہیں ان کے درمیان سارے اگریمنٹ کے باوجود ویپن ختم نہیں ہوئے اور اب دوبارہ ریوائول شروع ہو گیا ہے, تو یہ تو اگر ہو جائے اس طرح تو سب سے اچھی بات ہے, یہ تو بالکل ہونا چاہیے, میں تو یہی کہوں گا.
بہت شکریہ آپ تینوں کا. ڈاکٹر کمل مترا چنائے صاحب کا فون ڈسکنیکٹ ہو گیا تھا, مل نہیں سکا, تو میں شکریہ ادا کروں گی اپنے تینوں ماہرین کا جنہوں نے جوہری ہتھیاروں کے ڈیٹرنس اور ان کے حقیقی خطرے کے بارے میں بات کی. ڈاکٹر سمر مبارک مند صاحب, ڈاکٹر عبدالحمید نیر صاحب, پروفیسر حسن عسکری رضوی صاحبان, یہ تینوں پاکستان سے ہمارے ساتھ شامل تھے. بہت شکریہ. اور اپنے سامعین سے میں اجازت چاہوں گی اس کے ساتھ ہی, آئندہ پروگرام میں آپ سے پھر ملاقات ہوگی. سعدیہ زیب رانجھا ہماری پروڈیوسر تھیں اور ہمارے انجینئر تھے پیٹر ہنڈلی. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔ ماحولیات کے بارے میں یورپ کے اندر تحریک جنم لے رہی ہے اور جلد ہی اس کا دائرہ امریکہ تک پھیل سکتا ہے۔ چھوٹے بچے اور کم عمر نوجوان کلاسوں سے گریز کرتے ہوئے ماحولیات کے بارے میں آگاہی اور حکومت کی جانب سے اقدام میں سستی پر احتجاج کر رہے ہیں۔ بہت سے لوگ جبکہ ان کے نصب العین کی توثیق کرتے ہیں مگر ان کا طریقہ کار متنازعہ ہے۔ کیا بچوں کے لیے مناسب ہے کہ سیاسی مسائل کے لیے وہ اسکولوں کا ناغہ کریں؟ اس کا پس منظر مارکس میئر گہلن نے بیان کیا ہے۔ پیش کر رہے ہیں انجم ہیرلڈ کل۔
ماحولیات کے مسئلے پر اقدام سے متعلق طالب علم سکولوں کا ناغہ کر رہے ہیں، یہ بات مہینوں سے دیکھنے میں آ رہی ہے خاص کر یورپ میں۔ مظاہرین نعرے بلند کر رہے ہیں اور موسمیات کی تبدیلی کا مسئلہ ختم ہونا چاہیے۔ ہر جمعے کو بیلجیم، جرمنی، فرانس، آسٹریا اور دوسرے ملکوں میں ہزاروں کم عمر بچے اپنے کلاس روم کو چھوڑ کر احتجاج میں شامل ہوتے ہیں۔ ان کا ڈرامائی پیغام ہے، سکول کیوں جائیں جبکہ زندہ رہنے کا کوئی جواز ہی نظر نہیں آتا اور کوئی مستقبل ہی نہیں۔ یہ تحریک 2018 کے موسم گرما میں شروع ہوئی جب صرف ایک لڑکی نے اس کا آغاز کیا۔ وہ 15 برس کی سرگرم کارکن گریٹا تھنبرگ تھی جس کا تعلق سویڈن سے تھا۔ اس نے جمعے کے دن سکول جانے سے انکار کر دیا اور اس کی بجائے سویڈن کے پارلیمان کے سامنے ایک پلے کارڈ کے ساتھ بیٹھنا شروع کر دیا جس پر لکھا ہوتا ماحولیات کے لیے سکول کی ہڑتال۔ سوشل میڈیا نے اسے شہرت دلا دی اور رفتہ رفتہ بہت سے طالبہ اس کے ہم نوا بنتے چلے گئے۔ تھنبرگ کو ڈیواس میں عالمی اقتصادی فورم پر تقریر کرنے کے لیے مدعو کیا گیا۔ میں یہ چاہتی ہوں کہ آپ اس معاملے میں تشویش کا مظاہرہ کریں۔ میں اس بات کی خواہش مند ہوں کہ آپ اسی خوف کو محسوس کریں جو میں ہر دن محسوس کرتی ہوں، اور پھر میں یہ چاہتی ہوں کہ آپ عملی اقدام کریں۔ تھنبرگ کا ہیش ٹیگ ماحولیات کے لیے سکول کی ہڑتال اور مستقبل کے لیے وقف جمعے کا دن کافی مقبول ہوا اور جن سے طلبہ کو ترغیب ہوئی کہ وہ کلاس روم سے باہر نکل کر سڑکوں پر مظاہرہ کریں۔ اگر حکومتیں کچھ نہیں کریں تو یہ دنیا مزید خراب شکل اختیار کر لے گی، اس لیے کہ خطرناک طوفان آئیں گے، خشک سالی ہوگی، سیلابوں کا سامنا ہوگا اور قدرتی وسائل کے معاملے پر جنگیں ہوں گی، لہٰذا پوری دنیا میں عدم استحکام میں اضافہ ہوگا۔ ایک لڑکی نے کہا کہ میں نے آج سکول کا ناغہ کیا۔ دیکھیے، حقیقی معنوں میں آپ یہ نہیں کہہ سکتے کہ ناغہ کیا، اس لیے کہ موسم کی تبدیلی ایک اتنا بڑا مسئلہ ہے کہ اس کی خاطر 2 گھنٹے کے لیے کلاس کا ناغہ کرنے میں کوئی حرج نہیں۔ اس تحریک کو جرمنی کی چانسلر اینگلا مرکل، برطانیہ کی لیبر پارٹی کے لیڈر جیرمی کوربائن اور یورپی کمیشن کے صدر یان کلاڈ جنکر کی بھی توثیق حاصل ہو گئی ہے، جنہوں نے یہ کہا کہ یہ طلبہ انہیں ان دنوں کی یاد دلاتے ہیں جب وہ خود نوجوان سرگرم کارکن تھے۔ بعض لوگوں نے اس کی مخالفت بھی کی ہے۔ آسٹریلیا کے وزیر اعظم سکاٹ موریسن نے گزشتہ نومبر میں اس سے اختلاف کا اظہار کیا۔ Kids should go to school. That's what we're committed to. بچوں کو سکول جانا چاہیے، ہمارا یہ مطمئن نظر ہے۔ ہم اس خیال کی تائید نہیں کرتے کہ بچے سکول نہ جائیں۔ ہم جو چاہتے ہیں وہ یہ کہ سکولوں میں لکھنے پڑھنے کا کام زیادہ ہو اور سکولوں میں سیاسی اور سماجی سرگرمیاں کم ہوں۔ برطانوی وزیر اعظم تھریسا مے نے بھی اس بارے میں تشویش کا اظہار کیا کہ بچے پڑھنے لکھنے کا اپنا قیمتی وقت ضائع کریں۔ تاہم طالب علم گریٹا تھنبرگ نے اس کے جواب میں ٹویٹ کیا کہ سیاستدانوں نے پہلے ہی کوئی اقدام نہ کر کے 30 سال ضائع کیے ہیں۔ بعض مظاہرین نے اپنی تنقید میں تھریسا مے کو براہ راست مخاطب کیا۔ अगर लड़कियां कुछ करती हैं तो बिलाखिर थरीसा में उसका नोटिस लेंगी। एक और बच्ची का कहना था, लोग कहते हैं कि बच्चे कुछ नहीं कर सकते, लेकिन वो इतना कर सकते हैं जितना बड़े कर सकते हैं। ये तहरीक फिल वक्त यूरोप तक महदूद है, लेकिन दूसरी जगहों पर भी मकामी ग्रुप उभर रहे हैं। सरगर्म कारकुनों को उम्मीद है कि वो 15 मार्च को अपना पैगाम अमरीका में आम करेंगे। उस दिन बहुत से ग्रुपों ने हड़ताल के बैन अल-अक़वामी दिन का ऐलान किया है। अंजुम हेरल्ड गिल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।